यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा विनियोजन विधेयक 2079 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत। मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरेर नै यथार्थपरक बजेट ल्याइएको अर्थमन्त्री जनार्दन शर्माको भनाई। मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमनलाई कड़ाईका साथ कार्यान्वयन गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुको प्रतिबद्धता। मुलुकको उज्यालो भविष्य सुनिश्चित गर्न शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायन रोक्नुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड़। र संयुक्त राष्ट्र संघको निशस्त्रीकरण सम्बन्धी सम्मेलनको उत्तर कोरियाद्वारा अध्यक्षता।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। विनियोजन विधेयक प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2079 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक 2079 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। यसअघि बैठकमा आर्थिक वर्ष 2079-80 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक अवस्थालाई हेरेर बजेट ल्याइएको र बजेट चुनाव केन्द्रित नभएको बताउनुभयो। अर्थमन्त्री शर्माले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गत वर्षको भन्दा यो वर्ष बजेट वृद्धि गरिएको बताउनुभयो। अर्थमन्त्री शर्माले विद्यार्थीहरू कक्षा 12 पास गर्दा क्षमतासहित सिपयुक्त बन्ने गरी बजेट ल्याइएको बताउनुभयो। अर्थमन्त्री शर्माले देशको भौगोलिक अवस्था अनुसार औसत आयु कम हुने भएकाले सामाजिक सुरक्षा भत्ता पाउने उमेर 68 वर्षमा ल्याइएको स्पष्ट गर्नुभयो।
बजेट बनाइरहँदा कुनै चुनाव दिमागमा राखिएको छैन, केवल देशको आजको यहाँहरूले मान्यजीहरूले भने जस्तै देशको आजको आर्थिक अवस्थालाई मात्रै हेरेर कसरी यसलाई अगाडि बढाउन सकिन्छ, कसरी राम्रो बनाउन सकिन्छ, कसरी स्थायित्व तिर लग्न सकिन्छ भन्ने आधारमा गरिएको हो। त्यसबाट कुनै भोटको कुरा छैन, त्यसको लागि होइन। विद्युतीय सवारी साधनको सन्दर्भमा यो वृद्धि गरेको भन्ने जो कुरा छ, 100 किलोवाटसम्मका अहिले बजारमा 13 प्रकारका साधनहरू उपलब्ध छन्। पेट्रोलियम गाडी र त्यसको रेसियो अहिले हेर्यो भने कस्तो छ त भन्दा पेट्रोलियम गाडीको 4.53% रेसियोमा छ भने विद्युतीय गाडीको 2.3% रेसियोमा छ, अर्थात 50% भन्दा सस्तो छ। र 13 प्रकारकामा जो 100 किलोवाटसम्म छ तिनमा वृद्धि गरिएको छैन। आजको हाम्रो देशको आवश्यकता, राजस्वको अवस्था, हामीले पठाउनु पर्ने डलरको अवस्था, यी सबैले आधार बनाएर गरेको छ।
अर्थमन्त्री शर्माले रोकिएका राष्ट्रिय गौरवका आयोजनाहरू आगामी आर्थिक वर्षदेखि सुचारू हुने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाइने, 8 लाख गरीबलाई गरीबीको रेखाबाट बाहिर ल्याइने बताउनुभयो। अर्थमन्त्री शर्माले स्वास्थ्य बीमा कार्यक्रम अहिलेकै ठाउँबाट कार्यान्वयनमा आउने भन्नुहुँदै आन्तरिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्धन गर्ने दिशामा बजेट केन्द्रित रहेको बताउनुभयो। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक 2079 विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका शीर्षकमाथि हुने छलफल गर्न र सम्बन्धित मन्त्रीले उठाउनुभएका प्रश्नको जवाफ दिन यही जेठ 23, 24, 25, 26 र 27 गतेको दिन तोक्नु भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले नागरिकका जीवनसँग प्रत्यक्ष जोड़िएका वस्तुको मूल्यवृद्धिप्रति सरकार संवेदनशील रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाब दिनुहुँदै मन्त्री बडुले विद्युत महसुलमा सहुलियत दिने, बढ़ी विद्युत खपत गर्ने उद्योगलाई छूट दिने, बजार अनुगमन कार्यलाई नियमित बनाउने लगायतका प्रभावकारी कार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
पेट्रोलियम पदार्थको खपतलाई घटाउँदै सवारी साधन तथा खाना पकाउने प्रयोजनमा विद्युतको उपयोगलाई बढाउने, सर्वसाधारण जनताले खाना पकाउने ग्यासको उपयोग कम गर्न तथा विद्युतको उपयोगलाई प्रोत्साहन गर्न, विद्युत महसुलमा सहुलियत दिई राहत प्रदान गर्ने, विद्युतीय चुलोको प्रयोगलाई देशव्यापी बनाउन स्थानीय तह मार्फत अनुदानमा एक घर एक विद्युतीय चुलोको कार्यक्रमलाई कार्यान्वयन गर्ने, बढी विद्युत प्रयोग गर्ने उद्योगलाई विद्युत महसुलमा छुट दिने, एलपी ग्यासको उपभोगमा सर्वसाधारण जनताको घरायसी प्रयोग एवं व्यावसायिक प्रयोगका लागि अलग अलग मूल्य कायम गर्ने, बजार अनुगमन कार्यलाई नियमित र प्रभावकारी गराउने, यी लगायत सम्पूर्ण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको व्यवहार पनि म यस सम्मानित सदन समक्ष स्पष्ट गर्न चाहन्छु।
मन्त्री बडुले रूस र युक्रेन बीचको युद्धका कारण पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएको भन्नुहुँदै भारतमा मूल्य बढ्दा नेपालमा पनि बढ्ने र घट्दा नेपालमा पनि घट्ने गरेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटसँग जोड़िएका विभिन्न तीन विधेयक प्रस्तुत गर्नुभएको छ। बैठकमा मन्त्री शर्माले विनियोजन विधेयक 2079, राष्ट्र ऋण उठाउने विधेयक 2079 र ऋण तथा जमानत 25 संशोधन विधेयक 2079 प्रस्तुत गर्नुभएको हो। यसैगरी बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक 2079 विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो। विधेयकको सैद्धान्तिक छलफलका लागि सहभागी सांसद बिन्दा पाण्डे, डीला संग्रौला पन्त, विमला विक लगायतले आफ्नो धारणा राख्नु भएको थियो। राष्ट्रिय सभाको आजको बैठकले यौन अपराध विरूद्ध उजुरी हद म्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धमा संकल्प प्रस्ताव स्वीकृत गरी सोको कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देश गरेको छ। नेपाली कांग्रेसका सांसद कमला पन्तले पेश गर्नुभएको सो प्रस्तावमा सांसद डाक्टर विमला राई पौड्याल, विमला घिमिरे, गंगा कुमारी बेलवासे, प्रमिला कुमारी, मदन कुमारी शाह, तुलप्रसाद विश्वकर्मा, डाक्टर खिमलाल देवकोटा र शेखर कुमार सिमाले समर्थन गर्नुभएको थियो। यसअघि प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै सांसद सुरेश कुमार आले, भैरव सुन्दर श्रेष्ठ, सुमित्रा बीसी, गोमादेवी तिमिल सिन्हा, दिल कुमारी रावल थापा, जयन्ती देवी राई, उर्मिला अर्याल र नरपति लोहारले यौन अपराध विरूद्ध उजुरी हद म्याद हटाउनुपर्ने माग गर्नुभएको थियो। छलफलपछि उठेका प्रश्नको जवाफ दिनुहुँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यौनजन्य अपराधको कानून सुधारको सम्बन्धमा अध्ययन भइरहेको जानकारी दिनुहुँदै हद म्याद हटाउने सम्बन्धी कानून संशोधन गर्ने तयारी भएको बताउनुभयो। आजै राष्ट्रिय सभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले खाना पकाउने प्रयोजनमा विद्युतको प्रयोग बढ़ाउने, बजार अनुगमन कार्यलाई नियमित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा मूल्यवृद्धि सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री बडुले वैकल्पिक ऊर्जाको खपत बढ़ाउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो। यसअघि बैठकमा मूल्यवृद्धि सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै सांसदहरूले खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टीतेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गर्न सरकारलाई ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही जेठ 24 गते दिनको 1 बजे बस्नेछ। प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउबाले बढ़दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई नरोक्दासम्म मुलुकमा उज्यालो भविष्य सुनिश्चित गर्न नसकिने बताउनु भएको छ। काठमाडौँ विश्वविद्यालयको दोस्रो चरणको 27 दीक्षान्त समारोहलाई आज काभ्रे पलाञ्चोकको धुलीखेलमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउबाले युवा जनशक्तिलाई उनीहरूको रूचि र विश्व बजारको माग अनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री देउवाले शिक्षित युवा जनशक्ति मुलुकको विकास र परिवर्तनका संवाहक भएकाले युवा जनशक्तिलाई त्यसतर्फ ध्यान दिन आग्रह समेत गर्नुभयो। प्रधानमन्त्री देउवाले आगामी दिनमा मुलुकभित्र रहेको खनिज पदार्थ परिचालन, प्रशोधन तथा जलविद्युत व्यवस्थापन र जलवायु न्यूनीकरण, जैविक वनस्पतीय जड़ीबुटीको खोज र अनुसन्धान क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक सामाजिक विकासमा थप टेवा पुर्याउन पनि विश्वविद्यालयलाई आग्रह गर्नुभयो। दीक्षान्त समारोहमा विभिन्न विषयमा दीक्षित भएका 1715 जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो। दीक्षित हुने विदेशी विद्यार्थी मध्ये भारत, श्रीलंका, मालदिव्स, अमेरिका, अस्ट्रेलिया, चीन, बंगलादेश, नेदरल्याण्ड्स र जर्मनी गरी 9 देशका 157 जना रहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई केन्द्रमा राखेर जनताको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई आग्रह गर्नुभएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख तथा उपप्रमुखलाई आज आफ्नै निवास खुमलटारमा आयोजित कार्यक्रममा उहाँले विकास निर्माणको काम गर्दा स्थानीय आवश्यकता र जनताको चाहनालाई ख्याल गर्न आग्रह गर्नुभयो। अध्यक्ष प्रचण्डले जनताको मन जितेर काम गरेको खण्डमा पार्टीलाई एक नम्बरको बनाउन कुनै समस्या नरहेको उल्लेख गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार इन्टरनेट सेवालाई सर्वसुलभ र पहुँच योग्य बनाउन लागि परेको बताउनु भएको छ। नेपाल टेलिकमको आयोजनामा आज काठमाडौँमा आयोजित डिजिटल इकोनोमिक कन्क्लेभमा संचार मन्त्री कार्कीले इन्टरनेट सेवालाई दूरदराजसम्म पुर्याउन सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको बताउनुभयो।
नागरिकको पहुँचमा टेलिफोन सेवा तथा इन्टरनेट सेवा पुगेको छ भने नवीन प्रविधिको 5G सम्भाव्य अध्ययन एनटीसीले अगाडि बढ़ाएको छ। अप्टिकल फाइबर नेटवर्कको विस्तार झण्डै 12,500 किलोमिटर विस्तार भएको छ। साथै गभर्मेन्ट इन्टरप्राइजेज आर्किटेक्चर कार्यान्वयनमा रहेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा आएको छ।
मन्त्री कार्कीले समुद्र किनारसम्म केबल स्थापना गरी मुलुकको आफ्नै सामर्थ्यमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउन सरकार लागि परेको बताउनुभयो। उहाँले सरकारी कार्यालयमा कागजरहित अवधारणा लागू गरिएको भन्नुहुँदै सरकारको 90% खर्चको भुक्तानी डिजिटल प्रणाली मार्फत हुने गरेको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ाले 5 वर्षदेखि 11 वर्ष उमेर समूहका 39 लाख बाल बालिकालाई फाइजर खोप लगाउने बताउनु भएको छ। स्वास्थ्य मन्त्री खतिवड़ाले आज बाल बालिकालाई खोप प्रदान गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो। मन्त्री खतिवड़ाले पहिलो चरणमा 27 जिल्लामा असार 9 गतेदेखि 15 गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा साउन 2 देखि 8 गतेसम्म सञ्चालन गरिने बताउनुभयो। यस्तै दोस्रो चरणमा 50 जिल्लामा भदौ 5 देखि 11 गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ 27 गतेदेखि असोज 1 गतेसम्म सञ्चालन गरिनेछ। मन्त्री खतिवड़ाले खोप सुरक्षित रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि पनि आग्रह गर्नुभएको छ। मन्त्री खतिवड़ाले खोप खरिद प्रक्रिया शुरू गरिए पनि कोभ्याक्स मार्फत निशुल्क ल्याउन थालिएको जानकारी दिनुभयो। केन्द्रीय भण्डारणमा राखेर संघ, प्रदेश र स्थानीय तहमा खोप वितरण गर्ने उहाँले जानकारी दिनुभयो। नेपालमा अहिलेसम्म 5,33,00,000 मात्रा खोप भित्रिसकेको र 12 वर्षभन्दा माथिका 85% पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाइएको, 96% पहिलो मात्रा खोप लगाइसकिएको उहाँले जानकारी दिनुभयो। सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन भोलि सार्वजनिक विदा दिएको छ। रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलबाट जावलाखेल पुगेको चौथो दिन मच्छिन्द्रनाथको भोटो राष्ट्रपति विद्यादेवी भण्डारीले देखाउने परम्परा रहेकाले भोलि देशभर सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले गठबन्धनले निरन्तरता पाउने बताउनु भएको छ। नेपाल प्रेस युनियन चितवनले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धनकै कारण स्थानीय निर्वाचनमा सकारात्मक परिणाम आएकाले कांग्रेस र माओवादी केन्द्र दुवैलाई फाइदा भएको बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले सामाजिक सुरक्षा कोष पुनर्संरचना गर्नु आवश्यक रहेको बताउनु भएको छ। सामाजिक सुरक्षा कोषको प्रभावकारी संचालन र व्यवस्थापन बारे श्रम मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले कोषप्रति रोजगारदाता कम्पनी र श्रमिकको आकर्षण बढ़ाउनुपर्ने बताउनुभयो। मन्त्री श्रेष्ठले रोजगारदाता र योगदानकर्ताको आकर्षण बढ़ाउन कोषका योजनालाई पुनरावलोकन गर्नुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा सरकारवालाहरूले सहभागिता, योगदान र सामाजिक सुरक्षाको अवधारणा अनुसार ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम श्रमिक र रोजगारदाता दुवै लाभान्वित हुने गरी अघि बढ़ाउनुपर्ने बताउनुभयो। नेपाल हज समितिले हज यात्रा व्यवस्थापनमा कुनै पनि मोलाहिजा र अनियमितता नगरेको जनाएको छ। समितिले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर हज यात्रा सम्बन्धमा अनावश्यक टीका टिप्पणी भएको भन्दै सो टीका टिप्पणीप्रति सचेत रहन अपील समेत गरेको छ। पत्रकार सम्मेलनमा समितिका अध्यक्ष शमशेर मियाले साउदी अरब सरकारले निर्धारण गरेको शुल्कमा भएको वृद्धिका कारण यस वर्षको हज यात्राको शुल्क वृद्धि भएको बताउनुभयो। उहाँले हज यात्राका सम्बन्धमा कुनै भ्रममा नपर्न र तोकिएको शुल्क रकम निर्धारित समयभित्र जम्मा गर्न आग्रह समेत गर्नुभयो। यस वर्ष प्रतिनिधि मण्डलसहित 548 नेपाली इस्लाम धर्मावलम्बीहरू हज यात्रामा लैजाने गरी व्यवस्थापन भइरहेको समितिका अध्यक्ष मियाले जानकारी दिनुभयो। समितिले हज यात्राका लागि यस वर्ष 4,63,393 रूपियाँ शुल्क निर्धारण गरेको छ। आगामी साउनदेखि सवारी चालक अनुमति विराटनगरबाट समेत उपलब्ध हुने भएको छ। सुनसरीको इटहरीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयमा सेवाग्राहीको चाप बढ़ेपछि विराटनगरबाट चालक अनुमति पत्र उपलब्ध गराउन लागि प्रदेश नम्बर एकको यातायात व्यवस्था तथा संचार मन्त्रालयले जनाएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
सवारी चालक अनुमति पत्र अर्थात सवारी लाइसेन्स अब विराटनगरबाटै उपलब्ध हुने भएको छ। त्यसका लागि प्रदेश नम्बर एक यातायात व्यवस्था तथा संचार मन्त्रालयले तयारी शुरू गर्न यातायात व्यवस्था कार्यालय विराटनगरलाई निर्देशन दिइसकेको छ। लिखित र ट्रायल दुवै परीक्षा लिएर सवारी चालक अनुमति पत्र दिने गरी तयारी अघि बढ़ाइएको यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख अनमोल मणि भट्टराईले बताउनुभयो।
हामीलाई यातायात व्यवस्था संचार मन्त्रालयबाट ट्राफिक लाइसेन्स सञ्चालन गर्नु भनेर निर्देशन आइसकेको अधिकार प्रकाशन भइसकेको छ। यसको लागि अब हामीलाई सर्वप्रथम त सहर चालक परीक्षण केन्द्रको आवश्यकता पर्दछ। सकेसम्म सकल जग्गामा चाहिँ निर्माण गरेर मात्रै सहर चालक अनुमति पत्र परीक्षा लिनु भनेर निर्देशन छ। त्यसो हुन नसकेको अवस्थामा चाहिँ निजी क्षेत्रलाई चाहिँ कम्पिटिसन गराएर लोएस्ट प्राइसमा कसले उपलब्ध गराउन सक्छ त्यसलाई चाहिँ भाडामा लिएर हामीले प्रयोगत्मक परीक्षा चाहिँ हामी सञ्चालन गर्छौँ।
छिटो छरितो एवं सहज तरिकाले सवारी लाइसेन्स उपलब्ध गराउने गरी प्रक्रिया अघि बढेपछि सेवाग्राहीहरू समेत खुसी भएका छन्। विराटनगरका शंकर धमला र मोहन कार्की।
विराटनगर प्रदेशको राजधानी पनि सेवाग्राहीहरू धेरै छन्। यहाँको मान्छेले पनि इटरी धाउनु पर्ने बाध्यता थियो, इटरी धाउनु पर्ने बाध्यता कम हुन्छ, समयको बचत हुन्छ, त्यो भएको हुनाले पनि सेवाग्राहीलाई छिटो छरितो सुविधा दिनको लागि विराटनगरमा भएको चाहिँ एकदमै राम्रो भएको छ।
यहाँ आवश्यक भएको हुनाले नै चाँडै होस् भन्ने हामी कामना छ।
प्रदेश नम्बर एक यातायात व्यवस्था तथा संचार मन्त्रालयको निर्णय अनुसार सो कार्यालयले सवारी चालक लाइसेन्सका लागि परीक्षा शुरू गर्न लागेको हो। सो कार्यालयले अहिले सवारी कर, सवारी नवीकरण, सवारी दर्ता, नामसारी, सवारी जाँच पास, रूट इजाजत पत्र लगायतका सेवा प्रदान गरिरहेको छ। सु कार्यालयबाट दैनिक 150 भन्दा बढी सेवाग्राहीहरूले सेवा लिइरहेका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
श्रम ऐन 2074 को पालना गरौं। श्रमिक, श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको निशस्त्रीकरण सम्बन्धी सम्मेलनको अध्यक्षता गरेको छ। राष्ट्रसंघका सदस्य राष्ट्रहरूले सम्मेलनको आलोपालो अध्यक्षता गर्ने नियमअनुसार यसपटक उत्तर कोरियाको पालो परेको हो। तर कतिपय राष्ट्रले एकपछि अर्को हतियार परीक्षण गर्दै आएको उत्तर कोरियाले निशस्त्रीकरण सम्मेलनको अध्यक्षता गर्नु आफैमा हास्यास्पद भन्दै राष्ट्रसंघकै आलोचना गरेका छन्। अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकामा बन्दुकका कारण हिंसा बढ़ेकामा गम्भीर चिन्ता व्यक्त गर्दै बाल बालिका र परिवारको सुरक्षाको लागि घातक हतियार प्रतिबन्ध गर्नुपर्ने बताउनु भएको छ। हतियार खरिदको न्यूनतम उमेर 21 वर्ष पुर्याउनु पर्नेमा पनि उहाँले जोड़ दिनुभएको छ। हाल अमेरिकामा 18 वर्षका जो कोहीले हतियार खरिद गर्न पाउने कानूनी प्रावधान छ। हालै टेक्सासको उभेल्दे स्थित रोब प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा 19 बाल बालिका सहित कैयौंको मृत्यु भएको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले हतियारमा प्रतिबन्ध लगाउन र त्यसो गर्न नसकिए खरिदको उमेर बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको हो। अब आर्थिक समाचार।
अर्थमन्त्री जनार्दन शर्माले पालिकाभित्रका स्थानीयहरूलाई ठूला कामको सपना नदेखाउन नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ। आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरूसँग शुक्रबार अर्थ मन्त्रालयमा भएको अन्तर्क्रियामा अर्थमन्त्री शर्माले स्थानीयको आवश्यकताका आधारमा पहिचान भएका ठूला परियोजना प्रदेश र संघले बनाउने पनि उल्लेख गर्नुभयो। अर्थमन्त्री शर्माले संघ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्यांकन र खबरदारी गर्ने काम स्थानीय तहको भएकोले त्यस्तो जिम्मेवारी पूरा गर्न नवनिर्वाचित पदाधिकारीहरूलाई निर्देशन दिनुभयो। त्यस्तै प्रत्येक हप्ता जनताको बीच गएर अन्तर्क्रिया गर्न, भेटघाट र समीप्यता बढ़ाउन पनि मन्त्री शर्माले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सुझाव दिनुभयो। वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरकार भएका पक्षहरू बीच सहमति भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्ण कुमार श्रेष्ठ र सचिव एकनाथ अर्याल सहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायका प्रतिनिधि बीच बिहिबार भएको छलफलमा सरकारवालाले बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएको श्रम मन्त्रालयले उल्लेख गरेको छ। त्यसका लागि अबदेखि पूर्व श्रम स्वीकृति लिएका सबै प्रक्रिया पूरा गरेपछि मात्रै श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिनेछ। सर्लाहीको लालबन्दीबाट मात्रै एक महिनामा करिब 19 करोड़को तरकारी निकासी भएको छ। लालबन्दी नगरपालिका साथमा रहेको कृषि थोक बजार व्यवस्थापन समिति मार्फत सञ्चालित तरकारी बजारबाट एक महिनामा उक्त रकम बराबरको तरकारी निकासी भएको हो। वैशाख महिनामा मात्र 18,49,40,000 रूपियाँ भन्दा बढ़ीको तरकारी निकासी भएको समितिका व्यवस्थापक शम्भु प्रसाद घिमिरेले जानकारी दिनुभयो। समितिका अनुसार उक्त महिनामा गोलभेडा मात्रै 9,47,43,000 निकासी भएको छ। बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल नेतृत्वको प्रतिनिधिमण्डल र मालदिव्सको वित्तीय क्षेत्रको नियमनकारी निकाय मालदिव्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हसिम नेतृत्वको प्रतिनिधिमण्डल बीच मालदिव्सको राजधानी मालेमा भेटवार्ता भएको छ। मालदिव्सको बैंक झिटोपत्र बजार सहित बीमा क्षेत्रको समेत नियमन गर्ने निकाय मालदिव्स मौद्रिक प्राधिकरणको माले स्थित कार्यालयमा बिहिबार द्विपक्षीय भेटवार्ता भएको हो। भेटघाटका अवसरमा बीमा समितिका अध्यक्ष सिलवालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क स्तरीय बीमा नियमनकारी निकायहरूको संगठनलाई पुनः सक्रिय बनाउन प्रस्ताव गर्नुभएकोमा मौद्रिक प्राधिकरणका अध्यक्ष हसिमले सकारात्मक भन्दै फोरमलाई सक्रिय बनाउन सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
आईसीसी U19 महिला T20 विश्वकप अन्तर्गत एसिया छनौटमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियामा जारी प्रतियोगितामा कतार विरूद्ध 79 रनको जित दर्ता गर्दै शानदार शुरूआत गर्न सफल रह्यो। नेपालले निर्धारित ओभरमा 3 विकेट गुमाएर 117 रन बनाएको थियो। नेपालका लागि किरण कुमारी कुंवर र अञ्जली विश्वकर्माले ओपनिङ गरेका थिए। शुरूआत भने राम्रो रहेन। 2 रन बनाएको बेला किरण कुमारी कुंवर 1 रन बनाएर पेभलियन फर्किन्। अञ्जली र सानु राजवंशीले नेपालको पारी अगाडि बढाए। टीमको स्कोरमा 20 रन बनाएका बेला अञ्जली आउट भइन्। उनले 16 बलमा 11 रनको योगदान गरिन्। सानु र आसमा पुलामीले पारी अघि बढ़ाएका थिए तर टीमको स्कोर 76 रन पुगेका बेला सानु राजवंशी रन आउट भइन्। उनले 21 रन बनाए। त्यसपछि आसमा र सृष्टि जैसीले नट आउट पारी खेल्दै निर्धारित ओभरमा 117 रनको युगफल बनाउन मदत गरे। आसमाले 32 रन बनाएर नट आउट रहँदा सृष्टिले 23 रन बनाएर नट आउट रहे। कतारका लागि साँची धारवाल र एलिना खानले 1-1 विकेट लिए। नेपालले दिएको 118 रनको लक्ष्य पछ्याएको कतारको टीम 15.4 ओभरमा 38 रनमा समेटिन पुग्यो। नेपालका लागि सृष्टि जैसीले तीन विकेट लिँदा स्नेह महरा, कृतिका मरासनी र अनु पडायरले दुई दुई विकेट लिए। झापा फुटबल क्लबले शहीद स्मारक सी डिभिजन लिगको उपाधि जितेको छ। शहीद स्मारक सी डिभिजन लिग अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई 4-2 गोल अन्तरले हराउँदै झापा च्याम्पियन बनेको हो। झापालाई जित दिलाउन विशाल खवासले दुई गोल गरे। त्यस्तै मनिष लिम्बू र पूजन राईले एक एक गोल गरे। स्वयम्भूका पालसाङ लामा र राजीव मगरले एक एक गोल फर्काए। लीग विजेता झापाले तेह्र खेलको समाप्तिमा 34 अङ्क जोड्यो। दोस्रो बनेको प्लानिङ बोइजले 31 अङ्क जोड्यो। प्लानिङ समेत बी डिभिजनमा बढुवा हुने दोस्रो टोली बनेको छ। झापा यसअघि नै दोस्रो डिभिजनको लीगमा उक्लिएको थियो। त्यस्तै झापा फुटबल क्लबका पारसकार्की लीगका सर्वोत्कृष्ट खेलाड़ी घोषित भए। उनले व्यक्तिगत उपाधि सहित 50,000 रूपियाँ प्राप्त गरे। त्यस्तै प्रतियोगितामा प्लानिङ बोइजका लोकेश चौधरी उत्कृष्ट गोलकिपर घोषित भए। उनले 35,000 रूपियाँ प्राप्त गरे। प्रतियोगितामा फागुराम थारू र खेमरा तामाङ सर्वाधिक गोलकर्ता बने। दुवैले समान 14 गोल गरेका थिए। दुवैले 35,000 रूपियाँ प्राप्त गरे।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा प्रदेश नम्बर 1 बागमती गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली भई 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा विनियोजन विधेयक 2079 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत। मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरेर नै यथार्थपरक बजेट ल्याइएको अर्थमन्त्री जनार्दन शर्माको भनाई। मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमनलाई कड़ाईका साथ कार्यान्वयन गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुको प्रतिबद्धता। मुलुकको उज्यालो भविष्य सुनिश्चित गर्न शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायन रोक्नुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड़। र संयुक्त राष्ट्र संघको निशस्त्रीकरण सम्बन्धी सम्मेलनको उत्तर कोरियाद्वारा अध्यक्षता। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।